यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, बुद्ध सन्देशलाई अझ व्यापक बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। रेडियो नेपालबाट खस भाषाको समाचार प्रारम्भ। नेपाल टेलिभिजनको कर्णाली ब्यूरो कार्यालयको वीरेन्द्र नगरमा उद्घाटन। प्रतिकूल मौसमका कारण हिमालारोहण प्रभावित। चालू आर्थिक वर्षको 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा 7.1% वृद्धि। र अमेरिका र चीन बीच 115% कर कटौती गर्ने सहमति।
नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज 2569 बुद्ध जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा भक्ति र शान्तिको सन्देशका साथ मनाइएको छ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन वैशाख शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई विशेष त्रिसंयोग दिवसको रूपमा मनाउने परम्परा छ। लुम्बिनी, स्वयम्भू, बौद्ध लगायतका प्रमुख बौद्ध स्थलमा पूजा आराधना, प्रवचन तथा शान्तिमूलक कार्यक्रम आयोजना गरिएको छ। चैत्य गुम्बा विहारमा बौद्ध धर्मगुरू र लामाले परम्परागत विधि अनुसार पूजा तथा ध्यान कार्यक्रमको आयोजना गरेका छन्। भगवान बुद्धको जन्म 2649 वर्ष अघि ईसा पूर्व 623 हालको रूपन्देही जिल्लास्थित लुम्बिनीमा भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ स्थित गुरू ल्याखाङ गुम्बामा भगवान गौतम बुद्धको पूजा आराधना गर्नु भएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तु धातु दर्शन गर्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धका शान्तिका सन्देश विश्वकै लागि प्रेरणादायक भएको बताउनु भएको छ। लुम्बिनीमा 2569 बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरू अहिले पनि उत्तिकै महत्व भएको बताउनुभयो। विश्वमा हतियारको निर्माण र थुप्रो लगाउने काम मानव अस्तित्वका लागि खतरा रहेको र त्यसबाट उन्मुक्तिका लागि हामीले विश्व शान्तिको पक्षमा काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ, सबै कुराका लागि शान्तिको महत्व छ। र आज जति बेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको छ, यो विश्व मानव अस्तित्व र धरतीको अस्तित्वको लागि बहुत खतरनाक चिज। त्यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिको लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नु। मूल कुरो बुद्धका उपदेश हुन्, शान्तिका उपदेश हुन्, मानवतावादका उपदेश हुन् र करुणाका उपदेश। त्यसकारण बुद्धका मुख्य उपदेशहरू, आदर्शहरू, तिनीहरूलाई हामीले समाउनु।
प्रधानमन्त्री ओलीले आज विश्वमै बुद्धवाद फैलँदो रहेकाले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गर्नुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले पहिलो पाइला टेकेको लुम्बिनीलाई थप आध्यात्मिक र चिन्तन मनन गर्ने स्थान बनाउन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा भारत, चीन, थाइल्याण्ड लगायतका राजदूतहरू, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर लार्का लामा लगायतले मन्तव्य राख्नु भएको थियो। आजै बुद्ध जयन्तीका अवसरमा स्वयम्भू स्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्ध सभामा प्रधानमन्त्री ओलीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो। बुद्ध जयन्तीको अवसरमा आज काभ्रे पलाञ्चोकको पनौतीदेखि नमो बुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ। काभ्रे पलाञ्चोकका लागि केही गरौं भन्ने नाराका साथ काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पनौती स्थित राजकुमार महासत्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गर्नुभएको हो। सोक्रमा डाक्टर यादवले बुद्ध जयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको शुरूआत भएको बताउनुभयो। किराँत समुदायको प्रमुख चाड उभौली आजदेखि शुरू भएको छ। तीन चुल्हा तथा भूमिको पूजा गर्दै खेतीपाती सप्रियोस्, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामना सहित महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ। माझ किराँत भनेर चिनिने खोटाङका किराँत बस्ती रहेको गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान प्रदान सहित महिना दिनसम्म उभौली मनाउने गरिन्छ। उभौली चाड अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमादेखि महिना दिनसम्म मनाउने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले कर्णालीलाई सुन्ने मात्र होइन अब देख्ने गरी सार्वजनिक सेवा प्रसारण पीएसबी अघि बढ़ेको बताउनु भएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल टेलिभिजनको कर्णाली ब्यूरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारण मार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनलाई अझ बढ़ी जनता केन्द्रित बनाउन लागि बताउनुभयो। उहाँले जनतालाई पहिलो प्राथमिकतामा राखेर कर्णाली प्रदेशका विभिन्न गतिविधिलाई रेडियोसँगै टेलिभिजन मार्फत सुन्ने र देखाउने जिम्मेवारी पीएसबीले लिएको बताउनुभयो। कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले कर्णालीलाई केन्द्रबिन्दुमा राखेर नेपाल टेलिभिजनको कर्णाली ब्यूरो कार्यालय र रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गरिएकोमा पीएसबीसँगै नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले जनता केन्द्रित सार्वजनिक सेवा प्रसारण सेवालाई भरपर्दो र बलियो बनाउन तीनै तहका सरकारको सहयोगको खाँचो रहेको बताउनुभयो। प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजंघा लगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो। विभागका निर्देशक हिमाल गौतमका अनुसार आरोहणको तयारीमा रहेका धेरै संख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किँदैछन्। अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन्। मौसमी खराबीका कारण अबको तीन चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे 18 तारीकदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ। वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख 26 गतेदेखि शुरू भएको हो। यो याममा सर्वोच्च शिखर सगरमाथा सहित 26 हिमाल आरोहणका लागि 119 आरोही समूहका 1127 जनाले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढ़ी सगरमाथा आरोहणमा 45 आरोही समूहमा 456 आरोहीले आरोहण अनुमति लिएका छन्। गण्डकी प्रदेशभित्रका स्थानीय तहका न्यायिक समितिहरूको दोस्रो न्यायिक सम्मेलन आज सकिएको छ। दुई दिनसम्म बागलुङ बजारमा आयोजित सम्मेलनले 8 बुँदे बागलुङ घोषणा पत्र जारी गरेको छ। घोषणा पत्रमा न्याय सम्पादनमा एकरूपता ल्याउनेदेखि न्यायिक समितिको संस्थागत विकासमा प्रतिबद्धता जनाइएको छ। संविधान र स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था अनुसार न्यायिक समितिका कामलाई प्रक्रियागत र विधिसम्मत संचालन गर्नका लागि गण्डकी प्रदेशका 85 स्थानीय तहका न्यायिक इजलासलाई एकरूपताका साथ संचालन गरिने घोषणा पत्रमा उल्लेख छ। गण्डकी प्रदेश सरकारसँगको समन्वयमा साझा कार्यविधि तयार गरी न्यायिक कार्य सम्पादनलाई एकरूपता दिने प्रतिबद्धता सम्मेलनले गरेको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो। नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आउँदो शुक्रबार समुद्घाटन गर्ने तयारी सहित गृह कार्य भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। पहिलो संस्करणको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानवीयताको भविष्य नाराका साथ आयोजना हुँदैछ। विश्व वैश्विक मञ्चका रूपमा स्थापित गर्न खोजिएको सगरमाथा संवादको चीनबाट नेपाल आउने उच्च नेतृत्वले उद्घाटन गर्ने भएको छ। करिब 40 देशबाट सगरमाथा संवादमा सहभागी हुन 170 भन्दा बढ़ी पाहुना आउने निश्चित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ, जसमा चीन र जापानबाट उच्च नेतृत्वको सहभागिता सुनिश्चित भएको छ। कैलालीको धनगढ़ीमा रहेको 2000 क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्ने अवस्थामा पुगेको छ। सरकारले चार वर्ष अघि निर्माण गरेको त्रिनगर होल्डिङ सेन्टर सञ्चालन र स्वामित्व हस्तान्तरणमा भएको ढिलाइले जीर्ण हुने अवस्थामा पुगेको हो। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीको धनगढ़ीमा 2000 क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ। पौने 29 करोड़ खर्चमा चार वर्ष अघि निर्माण सम्पन्न त्रिनगर होल्डिङ सेन्टर सञ्चालनका लागि अन्यल कायमै छ। होल्डिङ सेन्टरको नेपाली सेनाले रेखदेख गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी अहिलेसम्म होल्डिङ सेन्टर हस्तान्तरणको प्रक्रिया अघि नबढेको र संघ प्रदेश स्थानीय तह कसको मातहतमा रहने भन्ने निर्णय भई आएमा सञ्चालनमा ल्याउन सकिने बताउनुहुन्छ।
विगत 3-4 वर्षदेखि नै अब नेपाली सेनाले रेखदेखको सहायकको अवस्था छ र उहाँहरूको प्रक्रिया अगाडि बढिसकेको अवस्था अहिलेसम्म छैन। अब त्यो स्थानीय अथवा प्रदेश या संघ कसको मातहतमा रहने भन्ने विषयमा हामीहरूलाई पनि अहिलेसम्म कुनै जानकारी आइसकेको अवस्था छैन। त्यसको चाहिँ नि अब निचोड निस्केपछि सञ्चालनमा जाइन्छ।
300 सयको होल्डिङ सेन्टरमा क्वारेन्टिन कक्ष सहित 4 दर्जन भन्दा बढी संरचना रहेका छन्। होल्डिङ सेन्टरलाई लामो समय प्रयोगविहीन अवस्थामा राख्दा राज्यले करोडौं खर्चिएको संरचना जीर्ण भएर खेर जान सक्ने भएकाले त्यसका लागि सम्बद्ध निकायले चासो देखाउनु पर्ने सरकारवालाको भनाइ छ। होल्डिङ सेन्टर पहलकर्ता धनगढ़ी उपमहानगरपालिका तत्कालीन नगर प्रमुख निर्प ओड होल्डिङ सेन्टरलाई तालिम केन्द्र गेस्ट हाउस नभए भाडामा दिएर भए पनि चाँडै सञ्चालनमा ल्याउनु पर्ने बताउनुहुन्छ।
2000 जना घट्ने संरचना छ, त्यो संरचनालाई स्वास्थ्यका रूपमा अथवा ट्रेनिङ सेन्टरका रूपमा र नभए त्यसलाई चाहिँ एउटा गेस्ट हाउसकै रूपमा पनि सञ्चालनमा ल्याउने वातावरण चाहिँ छिटोभन्दा छिटो गरिनुपर्छ, नभए त्यो जीर्ण भएर बर्बाद हुन सक्ने सम्भावना रहन्छ।
कोरोना महामारीका समय भारतबाट त्रिनगर नाका भएर नेपाल फर्किनेहरूलाई लक्षित गरी धनगढ़ी उपमहानगरपालिका 3 मोहना वन क्षेत्रमा 2079 साल जेठमा प्रिफ्याब प्रविधिमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो। जगत साउद, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढ़ी।
खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताउनु भएको छ। आज बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित सिसुवा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा मन्त्री यादवले पानीको गुणस्तर पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागि परेको उल्लेख गर्नुभयो। गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक 3 उडान हुने भएको छ। रेसुङ्गा विमानस्थलबाट हप्तामा एकपटक उडान गर्दै आएकोमा जहाज मर्मत भएर आएकाले यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो। अब साप्ताहिक रूपमा आइतबार, मंगलबार र बिहीबार थप गरेर हप्ताको 3 पटक उडान गरिने भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र चीनले कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू 115% बिन्दुले घटाउन सहमत भएका छन्। अब अमेरिकामा आयात हुने चिनिया सामानमाथि 30% कर लाग्ने र चीन आयात हुने अमेरिकी सामानमा 10% कर लगाइनेछ। सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढ़ाएको व्यापार युद्धलाई कम गर्ने अपेक्षा गरिएको छ। हिजो भएको दुई देशबीचको पहिलो वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री वेसेन्टले चीनका उप प्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङगाङसँग सप्ताहन्तमा भएको वार्ता स्वस्थ र फलदायी भएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा 145% कर लगाउनु भएको थियो भने अन्य मुलुकका लागि 10% कर लागू भएको घोषणा गर्नु भएको थियो। बदलामा बेइजिङले पनि अमेरिकी सामानमा 125% कर लगाएको छ। इण्डोनेसियाको पश्चिम जाभा प्रान्त स्थित गरूत जिल्लाको सगारा गाउँमा म्याद गुज्रिएको विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा कम्तीमा 13 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 जना सैनिक र 9 जना स्थानीय बासिन्दा रहेका छन्। इण्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वायु युधायानाले पत्रकार सम्मेलन मार्फत यो घटनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो। भारतको मध्य क्षेत्रमा अवस्थित छत्तीसगढ़ राज्यमा बस र ट्रक एक आपसमा ठोकिँदा 9 महिला र 1 शिशु सहित कम्तीमा 13 जनाको मृत्यु भएको छ। घटनामा अन्य 14 जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ। आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कदै गर्दा उक्त दुर्घटना भएको थियो। राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढ़मा सड़क दुर्घटनामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गर्नुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटका लागि 101 बुँदे सुझाव अर्थ मन्त्रालय समक्ष प्रस्तुत गरेको छ। सुझाव प्रस्तुत गर्न आयोजित कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर क्रियाशील भएको बताउनुभयो। सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई ध्यानमा राखेर सरकारले कानून संशोधन लगायतका महत्वपूर्ण काम सम्पन्न गरेको बताउनुभयो। वर्तमान सरकार गठन भए यता अर्थतन्त्रका सबैजसो परिसूचकमा सकारात्मक प्रगति भएको अर्थमन्त्री पौडेलको भनाइ थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले संसदका दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारबाट निजी क्षेत्रले ठूलो अपेक्षा गरेको उल्लेख गर्नुभयो। चेम्बरले आगामी बजेटका लागि विद्युतीय सवारी साधनमा कर वृद्धि गर्न नहुने, आयातित सामानमा अति आवश्यक वस्तु बाहेक एमआरपी अनिवार्य गर्न नहुने, आगामी बजेटमा बैंक, वित्तीय संस्था तथा बीमा, कृषि, जड़ीबुटी तथा वनजन्य उत्पादन, ऊर्जा र उद्योग, वाणिज्य तथा आपूर्तिको विषय समेट्दै सुझाव दिएको छ। लामो समयदेखि सुस्त देखिएको मुलुकको कर्जा प्रवाह चालू आर्थिक वर्षको 9 महिनामा भने सुधार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 9 महिनाको आर्थिक प्रतिवेदन अनुसार निजी क्षेत्रबाट प्रवाहित कर्जा 3,61,03 करोड़ अर्थात 7.1% बढ़ेको जनाएको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह 2,22,21 करोड़ मात्र वृद्धि भएको थियो। वार्षिक बिन्दुगत आधारमा भने 2081 चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा 8.3% बढ़ेको छ। आर्थिक वर्ष 2081-82 को 9 महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा मध्ये औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा 9.6%, निर्माण क्षेत्र तर्फको कर्जा 11.4%, थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फको कर्जा 5.2% बढ़ेको उल्लेख गरिएको छ। कृषि तथा खाद्य प्रणाली रूपान्तरणका लागि पानी विषयक सम्मेलन आगामी जेठ 1 गते काठमाडौँमा आयोजना हुने भएको छ। सम्मेलनको मुख्य उद्देश्य सिंचाई र कृषि क्षेत्र बीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नु रहेको छ। पानी र कृषि उत्पादन तथा खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्ने र नेपाल सरकारको कृषि तथा सिंचाई रणनीति र दिगो विकास लक्ष्य संघको समन्वयमा कार्यदिशा तय गर्ने सम्मेलनको लक्ष्य रहेको जलस्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक इन्जिनियर मित्र बरालले जानकारी दिनुभयो। झापाको बारादशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएको छ। आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले 12.7 स्थित 32 बिघेमा स्थानीय वासीको 30 बिघामा लगाइएको केरा खेती नष्ट हुँदा करिब 51 लाख बराबरको क्षति भएको जिल्ला प्रहरीकारले झापाले जनाएको छ।
अब खेल समाचार रमेश टमट्टाबाट।
नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासंघ साफ U19 च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोल्डेन जुबली रंगशालामा आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई 5-0 गोलले हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। एकपक्षीय खेलमा नेपाललाई जिताउन सुजन डंगोल, धर्मेन्द्र कुंवर, सुभाष बम ठकुरी, विज्ञान खड्का र लच्छु थापाले गोल गरे। नेपालको जीतसँगै समूह बीबाट भारतले पनि सेमी फाइनलमा स्थान बनाएको छ। लगातार दुई खेलमा हार खेपेको श्रीलंका बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा भारतसँग 8-0 गोलले पराजित भएको थियो। समूहको अन्तिम खेलमा मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ। बाँकेको कोहलपुर नगरपालिकामा भएको प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि कोहलपुर डोजाङले जितेको छ। कोहलपुर डोजाङले 7 स्वर्ण प्राप्त गरी उपाधि जित्न सफल भएको हो। कृष्ण मावि डोजाङले 6 प्राप्त गरी दोस्रो भयो। बाँकी जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताउनुभयो। उहाँका अनुसार बाँकेका 37 डोजाङका 314 खेलाड़ीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। जनकपुर धाममा जारी रहेको तेस्रो जनकपुर धाम मेयर कप T20 क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा सर्लाही जिल्ला क्रिकेट टीमसँग रौतहट क्रिकेट टीम 36 पराजित भएको छ। जनकपुर धामको राम जानकी बहुद्देश्यीय रंगशालामा जनकपुर धाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल क्रिकेट संघको सहयोगमा भइरहेको जनकपुर धाम मेयर कपमा सर्लाही जिल्लाले टस जितेर ब्याटिङ गरेकोमा विश्वभरको खेलमा 9 विकेटको क्षतिमा 109 रन बनाएका थिए। वैशाख 26 गतेबाट शुरू भएको प्रतियोगिता जेठ 2 गतेसम्म चल्ने त्यहाँबाट हाम्रा संवाददाता अजय कुमार झाले जानकारी दिनुभयो। भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत टेस्ट क्रिकेटबाट विदा भएको जानकारी गराएका हुन्। 14 लामो टेस्ट करियरमा उनले 123 टेस्ट म्याच खेलेर 46.85 औसतमा 9,230 रन बनाएका छन्, जसमा 30 शतक समावेश रहेका छन्। उनले 68 म्याचमा भारतको कप्तानी गरेका थिए।
अब मौसम आगामी 24 घण्टामा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भाग लगायत पहाड़ी भागका धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ़ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै स्थानहरू र बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 17.7 डिग्री सेल्सियस, वर्षा 31 मिलिमिटर। काठमाडौँको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। पोखराको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 11.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर। दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर।
अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।
बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, बुद्ध सन्देशलाई अझ व्यापक बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। रेडियो नेपालबाट खस भाषाको समाचार प्रारम्भ, नेपाल टेलिभिजनको कर्णाली ब्यूरो कार्यालयको वीरेन्द्रनगरमा उद्घाटन। प्रतिकूल मौसमका कारण हिमाल आरोहण प्रभावित। चालू आर्थिक वर्षको 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा 7.1% वृद्धि र अमेरिका र चीन बीच 115% कर कटौती गर्ने सहमति। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।